रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङको प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजकी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सअस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ। विश्वभरका आदिवासीहरूले अगस्त 9 तारिकमा विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउँदैछ। प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएन ड्रिप र आईएलओ 169 सम्बन्धी अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर भन्ने मूल नाराका साथ नेपालमा पनि 31 विश्व आदिवासी दिवस यही अगस्त 9 तारिक अर्थात साउन 24 गते विविध कार्यक्रम गरी मनाउँदैछ। संयुक्त राष्ट्र संघले अगस्त 9 तारिकलाई विश्व आदिवासी दिवसको रूपमा मनाउने घोषणा गरेपछि सन् 1994 हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। यसै दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासङ्घ नेफिन र यससँग आबद्ध देश तथा विदेशमा रहेका आदिवासी जनजातिहरूका संघ संगठनहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गरी विश्व आदिवासी दिवस मनाउँदैछ। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ नेफिनले आदिवासी जनजातिहरूको पहिचान र अधिकारको सम्मानका लागि आदिवासी संस्कृति, भाषा र परम्पराको संरक्षणका लागि नीति निर्माणमा समावेशीकरणको मागका लागि एकता र समावेशीकरणका लागि विविध कार्यक्रमहरू आयोजना गर्दैछ। सो दिवसलाई केन्द्रित गरेर आज हामीले नेपाल आदिवासी जनजाति महासङ्घ केन्द्रीय महासचिव दिवस राईसँग कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी।
नमस्कार महासचिवज्यू, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
धन्यवाद।
नेपाल आदिवासी जनजाति महासङ्घको केन्द्रीय महासचिवको रूपमा चाहिँ तपाईँ हुनुहुन्छ होइन, र तपाईँको प्रमुख भूमिका र जिम्मेवारी चाहिँ के हुने?
अब नेपाल आदिवासी जनजाति महासङ्घ भन्नु बित्तिकै यो देशको सबै आदिवासीहरूको एउटा चाहिँ नि छाता सङ्गठन भनौँ। सबै अहिलेको जनसङ्ख्याको रेसियो अनुसार 36% नेपालको टोटल जनसङ्ख्याको 36% रहेको आदिवासीहरूको साझा सङ्गठन हो। त्यो हिसाबले पनि सबै आदिवासीहरूको मुद्दाहरूलाई अब यहाँ विभिन्न जात जातिहरू फरक हिसाबले छन्। अब यो फरक फरक रूपमा रहेका आदिवासीहरूको मुद्दाहरू पनि फरक फरक, उनका मौलिक उनीहरूका भाषाहरू फरक छन्, संस्कृतिहरू फरक छन्, मतलब उनीहरूको भौगोलिक क्षेत्रहरू फरक फरक छ। त्यो हिसाबले उनीहरूको संस्कृति भौगोलिक फरकतासँगै त्यहाँको वातावरण पर्यावरण त्यहाँको चाहिँ नै जीवन प्रणाली पनि फरक फरक छ। यी सबै फरक विशेषताहरू भएका आदिवासीहरूको अब हक अधिकारको कुरा भयो, उनीहरूको सहभागिताको कुरा भयो, उनीहरूलाई क्षमता विकास गर्ने कुरा भयो, उनीहरूलाई संगठित रूपमा अगाडि बढ्ने कुरा भयो, र समग्र सबै यी फरक फरक आदिवासीहरूको फेरि साझा मुद्दा पनि छ। त्यो साझा मुद्दामा हामीले एकजुट बनाएर अगाडि बढ्ने कुरामा महासङ्घले भूमिका खेल्छ, र त्यसको महासचिवको हैसियतले मैले बढी जिम्मेवारी चाहिँ संगठनको हिसाबले सबैलाई सशक्तिकरण गर्ने, संगठित गर्ने र महासङ्घको छाता मुनि सबै आदिवासी जनजातिहरूको मुद्दालाई एकताबद्ध बनाएर अगाडि बढाउने कुरामा बढी मेरो भूमिका हुन्छ।
नेपालको संविधानले सुनिश्चित गरिएका आदिवासी जनजातिका अधिकारहरू व्यवहारमा चाहिँ कति कार्यान्वयनमा आएको जस्तो चाहिँ तपाईँलाई लाग्छ?
अब केही नभएको होइन, धेरै कुराहरू पनि भएको छ। अब हामीले एउटा लामो समयदेखि आदिवासीहरूको मुद्दालाई एउटा आन्दोलनको रूपमा अगाडि बढाइरहेका छौँ। खास गरेर पञ्चायतकालभन्दा अगाडि 46 भन्दा अगाडि चाहिँ नै एक खालको चाहिँ नै आदिवासीहरूको हक अधिकारको कुरा, भाषा संस्कृतिको कुरा गर्ने कुरा एक खालको संविधान विरोधी कुरा हुन्थ्यो। त्यति बेलाको पञ्चायतकालीन संविधानले हाम्रो अधिकारको कुरा, हकका कुरा गर्न दिँदैन थियो, त्यसले गर्दा त्यसलाई चाहिँ नि एक खालको दोषी जस्तो करार गर्थ्यो। तर 46 सालको आन्दोलनपछि जब प्रजातन्त्र आयो, सबै आदिवासी जनजातिहरूले आफ्नो जातीय संगठनहरू खोल्ने अधिकार भयो र आफ्नो भाषा संस्कृतिको उत्थान गर्ने काममा उनीहरूले चाहिँ नि अगाडि बढ्न पाउने स्वतन्त्रता भयो। त्यो सँगै आदिवासी जनजातिहरूले आफ्नो हक अधिकारका कुराहरू उठाए, अब संगठित रूपमा विचारहरू प्रवाह गर्ने अवसरहरू पाए, स्वतन्त्रता पाए। तर अझै 62-63 को आन्दोलन भनौँ, अझै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता सुनिश्चित भइसकेपछि एक हिसाबले आदिवासीहरूले सबै खालका सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक सबै खालका क्षेत्रहरूमा, भाषिक अधिकारको कुराहरूमा पनि उनीहरूले आफ्नो भूमिकालाई अगाडि बढाउन थाले। यो हिसाबले हेर्दाखेरि यो 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 46 पछाडिको अहिलेसम्मको अन्तरालमा थुप्रै कुराहरू परिवर्तन भएको छ, थुप्रै कुराहरू उपलब्धिहरू पनि भएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान आन्दोलनकै एउटा उपलब्धिको रूपमा सरकारले त्यसलाई चाहिँ नै स्थापित गर्यो। अहिले पछि चाहिँ नै 72 को संविधान पछि संवैधानिक एउटा चाहिँ नै निकायको रूपमा आयोगहरू बन्यो, आदिवासी जनजाति आयोग, थारू आयोग लगायत विभिन्न समावेशी हिसाबले विभिन्न आयोगहरू बने, मुस्लिम, मधेसी, महिला, दलित, अब यी आयोगहरू बन्नु भनेको पनि एक हिसाबले यो आन्दोलनकै एउटा उपलब्धिको रूपमा लिनुपर्छ। संविधानले अब भाषिक हिसाबले अब विभिन्न प्रदेश, स्थानीय तहको सरकारी कामकाजको भाषा चाहिँ नै त्यहाँको बाहुल्य आदिवासीहरूको भाषालाई बनाउन सकिने व्यवस्था गरेका छ। त्यो अनुसार अहिले चाहिँ नि बागमती र गण्डकीले प्रदेश स्तरमा आफ्नो चाहिँ नै सरकारी कामकाजको भाषालाई कार्यान्वयन गर्न कानुन बनिरहे, बागमतीले बनाइसकेको छ, अब गण्डकीले पनि बनाउने तयारी अगाडि बढाएको छ। यो हिसाबले हेर्दाखेरि कतिपय कुराहरू उपलब्धिमूलक छन्। समावेशी हिसाबले अहिले सरकारको लोक सेवा लगायत विभिन्न नियुक्तिहरू अब कर्मचारी मात्रै नभएर हरेक व्यवस्थाहरूमा चाहिँ नै अब समावेशी संरचनाहरू निर्माण गर्नुपर्ने अहिले चाहिँ नै दायित्वहरू निर्माण भएको छ। अब यो हिसाबले कतिपय मन लाग्छ उपलब्धिहरू नभएको होइनन्, तर मूलभूत रूपमा अब हामीले एउटा पहिचानको आन्दोलनलाई अगाडि बढायौँ, पहिचान सहितको संघीयता चाहिँ अहिलेसम्म हुन सकेको छैन, त्यही कुरामा अहिले हाम्रो रिजर्भेसन छ। र यो अधिकारको आन्दोलनमा यो संविधानलाई अझै पूर्णता दिन चाहिँ अब पहिचान सहितको संघीयता हुनुपर्छ भन्ने थप आन्दोलन हामीले निरन्तर अगाडि बढाइरहेको छौँ, र उपलब्धिहरूको बावजुद थप उपलब्धिहरू अझै कतिपय हासिल गर्न बाँकी छन्। ती बाँकी उपलब्धिका लागि हामी आन्दोलनमा पनि निरन्तर अगाडि बढेका छौँ। यो हिसाबले मलाई लाग्छ हामीले केही प्राप्त नगरेको होइन, प्राप्तहरू पनि भइरहेको छ र थप अझै बाँकी कुराहरू प्राप्त गर्दै अगाडि बढ्नुपर्ने हाम्रो दायित्व छ। त्यो हिसाबले हामी आन्दोलनमा अगाडि बढिरहेका छौँ।
सर, यही अगस्त 9 गते चाहिँ हामी विश्व आदिवासी दिवस मनाउँदैछौँ, र यो दिवस मनाउनुको चाहिँ मूल उद्देश्य चाहिँ के हो नि?
विश्व आदिवासी दिवस भनेको युएन संयुक्त राष्ट्रसङ्घले डिक्लेयर गरेको आदिवासी दशकको रूपमा यसलाई चाहिँ नै हरेक वर्ष अगस्त 9 चाहिँ नै विश्व आदिवासी दिवस, विश्वभरका आदिवासीहरूले आफ्नो हक अधिकारका कुराहरू, आफ्नो भाषा संस्कृतिको कुराहरूलाई चाहिँ नै उत्सवको रूपमा मनाउने र अधिकारका विषयहरूलाई बहसको रूपमा ल्याउने गरी यो विश्व आदिवासी दिवस घोषणा भएको हो र यसलाई नै नेपालले पनि हरेक वर्ष अगस्त 9 चाहिँ नि विश्व आदिवासी दिवस भनेर भव्य रूपमा हामीले चाहिँ नि मूल समारोहको रूपमा आयोजना गर्ने गरेका छौँ। यो साल पनि हामीले 31 यो विश्व आदिवासी दिवस मनाउन गइरहेको छौँ। अगस्त 9 भनेको श्रावण 24 गते पर्छ। महासङ्घले त्यो दिन चाहिँ नि एउटा विशाल एउटा चाहिँ नि झाँकी र्यालीहरू सहित हामी सडकमा प्रदर्शनहरू गर्छौँ, आफ्नो सांस्कृतिक वेशभूषामा झाँकी र्याली सहित प्रदर्शन गर्छौँ। त्यसपछि राष्ट्रिय सभागृहमा मूल समारोहमा हामी परिणत हुन्छौँ र त्यहाँ पनि विभिन्न सांस्कृतिक प्रदर्शनहरू, नृत्यहरू, प्रस्तुतिहरू हुन्छ, फुड फेस्टिभलहरू, मौलिक खानपिनहरूको चाहिँ नि प्रदर्शनहरू छ, स्टलहरू पनि राखिएको छ र मूल समारोह मुख्य गरेर चाहिँ नि अब विभिन्न हाम्रा चाहिँ नि पाहुनाहरू, हाम्रो चाहिँ नि महासङ्घका अग्रजहरू सबैले आदिवासी अधिकारको यो बीचमा भएका उपलब्धिका कुरा, थप आन्दोलनको कुरा र अहिलेको आदिवासीहरूको मूल मुद्दाको विषयमा चाहिँ नि बहस गर्छौँ। उहाँहरूले अब वक्ताहरूले यो विषयहरू उठाउनुहुन्छ, अब सरकारका मन्त्रीहरूलाई हामी बोलाउँछौँ, सरकारको प्रतिनिधिहरू पनि हुन्छ, सामाजिक सङ्घ संस्थादेखि लिएर यो आन्दोलनको चाहिँ नि अभियन्ता नेताहरू सबैलाई हामीले चाहिँ नि त्यहाँ उपस्थित गराउँछौँ भने अब हाम्रो महासङ्घ अन्तर्गतका सबै घटक जातीय संस्थाहरूदेखि लिएर सम्बन्धन सङ्गठन, युवा, विद्यार्थी, महिला लगायत सबैलाई हामी उपस्थित गराउँछौँ। त्यो हिसाबले अब विशाल एउटा के भन्छ जनमासमा हाम्रो अहिलेको आदिवासीहरूको मूल मुद्दा के हो, अहिले हामी माथि भइरहेको विभेदका विषयहरू के हुन्, राज्यलाई के विषयमा हामीले चाहिँ घचघच्याउनु पर्छ, अहिलेका राज्यले बनाइरहेको कानुनहरूमा आदिवासीहरूको मुद्दालाई कसरी सम्बोधन गराउन पहल गर्ने लगायत अहिलेका मुख्य गरेर आदिवासीहरूले उठाउने भूमिको मुद्दा छ, प्राकृतिक स्रोत जल जमिन जङ्गलमाथिको अधिकारको कुरा छ र अहिले अन्तर्राष्ट्रिय सन्धि महासन्धिहरूमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर गरेका अथवा स्वीकार गरेका ती चाहिँ विषयहरूलाई नेपालले अङ्गीकार गर्ने, स्वीकार गर्ने, त्यसलाई कार्यान्वयन गर्ने गराउने कुरा छ। यस्ता विषयहरूमा हाम्रो चाहिँ जोरदार त्यहाँ चाहिँ बहस हुन्छ होइन। यी विषयवस्तुहरू एक खालको सांस्कृतिक हाम्रो प्रदर्शनीहरू पनि हुन्छ भने हाम्रो अहिलेको मुद्दाहरू उठान गरेर त्यसलाई बहसको रूपमा ल्याउने गरी यो विश्व आदिवासी दिवस 31 विश्व आदिवासी दिवसलाई चाहिँ मनाउने हाम्रो योजना भइरहेको छ।
दिवसकै अवसरमा जति पनि अब गतिविधिहरू यहाँले सञ्चालन गर्ने बारेमा पनि भन्नु भएन र ती गतिविधिहरू अथवा ती कार्यक्रममा चाहिँ महिला र युवाको भूमिका कस्तो हुन्छ र महिला र युवाको सहभागिता बलियो र मजबुत बनाउन युवा र महिला लक्षित कार्यक्रमहरू पनि त्यसो तोकेरै आयोजना गरेको अथवा सञ्चालन गर्ने लक्ष्य यहाँहरूको छ सर?
अब महासङ्घले सप्ताहव्यापी कार्यक्रम भनेर घोषणा गर्छौँ जहिले होइन, त्यसमा एक हप्ताभन्दा बढी नै सप्ताहव्यापी कार्यक्रमहरू हुन्छ। त्यसमा महासङ्घको चाहिँ मूल समारोह भयो अगस्त 9-24 गतेको दिन, बाँकी तपाईँको चाहिँ अब यो 16-17-18 गतेबाटै सुरु हुन्छ, कार्यक्रमहरू सुरु हुँदैछन् र 25-26-27 गतेसम्म सबै महिला, युवा, अपाङ्गता भएको व्यक्तिहरूको कार्यक्रमदेखि लिएर विभिन्न सेक्टरल यो चाहिँ के भन्छ इन्टरसेक्सनालिटी भन्छ होइन, सबै क्षेत्र वर्गका चाहिँ कार्यक्रमहरू हामीले आयोजना गर्दैछौँ। त्यसमा जो जो संस्थाहरू छ उहाँहरूले त्यो कार्यक्रम आयोजना गर्नुहुन्छ होइन। हाम्रो बैठक थियो महासङ्घमा सबैलाई बोलाएर, यसमा जातीय संस्थाहरूको आफ्नो आफ्नो कार्यक्रम छ, महिलाको आफ्नै कार्यक्रम छ, युवाको आफ्नो आफ्नो आफ्नो, अब अपाङ्गता हाम्रो निडा छ होइन, र आदिवासी जनजाति अपाङ्ग सङ्घको कार्यक्रम छ, यो सबै हिसाबले फोनेजको कार्यक्रम हुन्छ, यता पत्रकारी पत्रकार साथीहरूको, यो सबै खालका कार्यक्रमहरू चाहिँ नि यो सप्ताहव्यापी रूपमा आउँछ र ज जसको कार्यक्रम ब्यानरमा रहन्छ उहाँहरूको त्यो हिसाबले तपाईँले भने जस्तो महिला, युवा, अब चाहिँ नि अपाङ्गता भएको व्यक्तित्वहरूको लगाई सबै खालका त्यो चाहिँ नि वर्ग समुदाय लक्षित कार्यक्रमहरू त्यहाँ हुन्छन् र त्यो ज जसको ब्यानरमा जुन विषयमा कार्यक्रम छ त्यो विषयको बहस त्यहीँ हुन्छ। यो हिसाबले एक हप्ता हाम्रो कार्यक्रम चाहिँ नि चल्छ होइन, त्योभित्र सबै क्षेत्रहरूलाई समेटेर हामीले त्यो कार्यक्रम बनाएका छौँ। यसरी नै हामीले सबैलाई समेट्ने गरी कार्यक्रम हुन्छ।
यसरी मनाइने दिवसहरूले चाहिँ आदिवासीको पहिचान स्थापित गर्न चाहिँ के कसो सहयोग पुग्छ जस्तो तपाईँलाई लाग्छ नि?
एकदम धेरै। पहिचान भनेकै के हो भने शब्दमा मात्रै होइन, हामीले आफ्नो वेशभूषा लाएर प्रदर्शनमा लिसिक्नु पनि त हाम्रो पहिचान हो, किनभने हाम्रो आदिवासी हुनु बित्तिकै आफ्नै मौलिक खालको वेशभूषाहरू हुन्छ होइन, त्यो वर्षभरि नलाए पनि त्यो दिन हामी सबै आफ्नो सांस्कृतिक वेशभूषामा हामी निस्किन्छौँ। हाम्रो आफ्नो मौलिक चाडहरूमा वेशभूषा लाएर निस्किन्छ, यो पनि एउटा पहिचान हो। अर्को भाषाको कुरा हुन्छ, हामीले हाम्रो भाषा जहाँ जहाँ हामी आफ्नो भाषिक समूह छ आफ्नो भाषा बोल्नुपर्छ, बोलौँ। भाषालाई वक्ताको हिसाबले विकास गर्ने हो भने सबैले आफ्नो भाषा बोल्नुपर्छ, त्यसको लागि बच्चादेखि वृद्धसम्मले बोल्नुपर्छ। खास गरी अहिलेका नयाँ पुस्ताहरूलाई भाषा बोल्न उत्प्रेरित गर्नुपर्छ भनेर सिकाउँछौँ, अभिप्रेरित गर्छौँ यो कार्यक्रमले। त्यहाँ पनि त्यसलाई पनि पहिचानको रूपमा हामीले इङ्गित गर्छौँ। अर्को सरकारी कामकाजमा त्यही नै आदिवासीहरूको भाषालाई कार्यान्वयन गर भन्छौँ, भोलि कार्यान्वयन भयो भने त्यो पनि पहिचानलाई टेवा पुर्याउने अर्को महत्त्वपूर्ण कार्यक्रम हुन्छ। त्यसपछि पहिचान, सांस्कृतिक पहिचान, भाषिक पहिचान छ भने हाम्रो थाक थलोको पहिचान हुन्छ, होइन, भूमिको पहिचान हुन्छ। आदिवासीहरूको पुर्ख्यौली भूमि थाक थलो उसका चाहिँ नै अब भूगोलको पहिचानहरू हुन्छ, जो त्यहाँको आदिवासीहरूको उसको इतिहास सभ्यता संस्कृतिमा आधारित हुन्छ। त्यस्ता भूमिहरूको पहिचान अहिलेको जुन आन्दोलनको मुख्य विषय पनि त्यही छ, एक यतातिर भयो। अर्को चाहिँ तपाईँको चाहिँ हामी आफ्नो आफ्नो जाति, अब आदिवासी भनेर समग्रमा त आदिवासी हो, तर आदिवासीभित्र जो जो जातिहरू छौँ आफ्नो फरक भाषा, आफ्नो फरक परम्परा, रीतिरिवाज, संस्कृति, इतिहास जे जे छ त्यो कुरालाई बचाउने हामी अभियानमा अगाडि बढ्छौँ र त्यसलाई उत्प्रेरित गर्छौँ। र त्यसका लागि सबैलाई चाहिँ नि सङ्गठित रूपमा आफ्नो आफ्नो थाक थलोमा अगाडि बढाउँ भनेर आह्वान गर्छौँ। त्यसले पनि पहिचानको आन्दोलनलाई टेवा पुगेको हुन्छ। समग्रतामा आदिवासीहरूको जुन खालको क्षेत्रमा होस्, जुन खालको चाहिँ समूहमा होस्, जहाँ जुन विषय उठाउँछ, यो सबै पहिचानको विषयहरू हुन्। त्यसले गर्दा समग्रतामा विविध खालका पहिचानको आन्दोलनलाई हामीले टेवा पुगेकै सम्झिनुपर्छ। र विश्व आदिवासी दिवसमा पनि त्यहाँ अब मगर मात्रै हुँदैन, थारू मात्रै हुँदैन, न कि सबै हुन्छन् त्यहाँ, तर सबैका आफ्नो फरक फरक झल्किने गरी, आफ्नो पहिचान झल्किने गरी त्यहाँ प्रस्तुति हुन्छन्। त्यो हिसाबले त्यो एउटा पहिचान प्रदर्शन गर्ने एउटा महत्त्वपूर्ण थलोको रूपमा लिन्छौँ। र पहिचान आन्दोलन के हो भन्ने वैचारिक बहस पनि गर्छौँ भने त्यो पनि पहिचानसँगै जोडिएको बहस हो। यसले गर्दाखेरि विश्व आदिवासी दिवसले पहिचानको आन्दोलनलाई थप मजबुत र चाहिँ त्यसलाई टेवा पुर्याउने काममा चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्छ।
महासङ्घले चाहिँ नेतृत्व लिएर प्रत्येक वर्ष चाहिँ विश्व आदिवासी जनजाति दिवस मनाउँदै आएको छ र सरकारले चाहिँ दिवसलाई सफल बनाउन के कस्ता सहयोग प्रदान गर्दै आएको छ र सरकारको भूमिका चाहिँ तपाईँले कस्तो पाउनु भएको छ नि सर?
हामीले जहिले सरकारले यसमा सहयोग पुर्याउनुपर्छ, किनभने यो चाहिँ संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व आदिवासी दिवस हो, होइन? त्यो हिसाबले अगस्त 9 चाहिँ संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व आदिवासी दिवस हो भने संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्रको हैसियतले हरेक देशले त्यहाँको आदिवासीहरूको यो उत्सवलाई सहयोग पुर्याउनुपर्छ भन्ने हामी मान्यता राख्छौँ। तर नेपालमा चाहिँ नेपाल सरकारले त्यस्तो ठोस सहयोग पुर्याएको हामी पाउँदैनौँ। अब प्रदेश नम्बर 1 चाहिँ नि विश्व आदिवासी दिवसको दिन सार्वजनिक बिदा चाहिँ दिने गरेका छ। त्यो तत्कालीन तपाईँको पहिला मुख्यमन्त्री शेरधन राईको पालादेखि त्यो अहिलेसम्म निरन्तर भइरहेको छ, होइन? अरू प्रदेशहरूमा विश्व आदिवासी दिवसको दिन भनेर त्यसरी सार्वजनिक बिदा पनि दिएको छैन। खास केन्द्रले नै, सङ्घीय सरकारले नै त्यो दिनलाई चाहिँ सार्वजनिक बिदा घोषणा गरेर यसलाई रिकग्नाइज गर्नुपर्ने हुन्थ्यो, त्यो हुन सकेको छैन। अरू अरू आर्थिक हिसाबले अथवा चाहिँ नै यो चाहिँ आदिवासीहरूको दिन है भनेर चाहिँ नै उनीहरूले विज्ञप्ति निकाल्ने, सार्वजनिक रूपमा यसलाई चाहिँ अपिल गर्ने, यस्तो अहिलेसम्म त्यति भएको हामी देख्दैनौँ। र यसले गर्दाखेरि यस्तो कुरामा चाहिँ सरकार पछाडि छ। त्यसले तपाईँले भने जस्तो सरकारको ठुलो सहयोग चाहिँ म देख्दिनँ अहिलेसम्म। आदिवासीहरूले आफ्नै इफोर्टले, आफ्नै उनीहरूका चाहिँ मेहनत र मतलब परिश्रमले यो विश्व आदिवासी दिवस चाहिँ मनाइरहेको हामी पाउँछौँ र सरकारले हामीले सोचे जस्तो सहयोग चाहिँ गरिरहेको छैन। त्यसका लागि हामी सरकारलाई पनि जहिले अपिल गर्छौँ, किनभने यो विश्व आदिवासी दिवस भनेको त्यो औपचारिक रूपमा खास सरकारले नै अझै मनाउनु पर्ने हो, होइन? तर अब मनाएको छैन, किनभने अब कहिले योग दिवस, अरे अब मानव अधिकार दिवस, के दिवस चाहिँ सरकारले पनि मनाइरहेको हुन्छ। हरेक त्यसलाई चाहिँ नै औपचारिक हिसाबले गरिएको हुन्छ, तर विश्व आदिवासी दिवस चाहिँ नि यहाँको आदिवासीहरूले आफै अथवा महासङ्घले आफै यो चाहिँ नि आफ्नै इफोर्टमा चाहिँ यो गरिरहेको छ। यो चाहिँ वास्तवमा हुनुहुन्न थियो, त्यसका लागि पनि सरकारलाई अझै झकझकाउनु जरुरी म देख्छु।
आगामी वर्षहरूमा चाहिँ महासङ्घको दीर्घकालीन योजना र लक्ष्यहरू चाहिँ के छन् नि?
आगामी वर्ष त अब महासङ्घ भनेको एउटा छाता सङ्गठन हो, होइन? तर यसको यसको मुख्य बडी भनेको चाहिँ होइन, महासङ्घ चाहिँ एउटा टाउको जस्तो हो, यसको बडी मुख्य शरीर भनेको चाहिँ जातीय संस्थाहरू हो। जातीय संस्थाहरूको उन्नति प्रगति, उनीहरू सङ्गठित रूपमा बलियो भएर अगाडि बढ्यो भने महासङ्घ पनि बलियो हुन्छ। त्यसले गर्दा हामी जातीय संस्थाहरूलाई अझै सङ्गठित रूपमा, अझै व्यवस्थित रूपमा, संस्थागत रूपमा उनीहरूको विकास समृद्धि होस् भन्ने चाहन्छौँ र त्यो अनुसार जातीय संस्थाहरूलाई हामीले प्रशिक्षित पनि गरिरहेका हुन्छौँ र आदिवासीहरूको साझा मुद्दामा सबै जातीय संस्थाहरूलाई हामीले अहिले उठेका समसामयिक सवालहरू जे जे छन् त्यस्ता विषयहरूलाई हामीले प्रशिक्षित गर्ने गर्छौँ, अभिमुखीकरण गर्ने गरेका छौँ। यो हिसाबले हामी यो विषयहरूलाई अझै निरन्तरता दिनेछौँ आगामी दिनहरूमा र अझै उनीहरूलाई चाहिँ सशक्तिकरण गर्ने हाम्रो योजना छ। त्यस्तै अब देश विदेशमा महासङ्घको अन्तर्राष्ट्रिय सङ्गठनहरू छ 24 राष्ट्रमा। अब कतिपय त्यस्ता विदेशमा भएका सङ्गठनहरूलाई पनि सशक्त बनाउने, नेपाल र विदेश बिचको सम्पर्क सम्बन्धहरूलाई अझै प्रगाढ रूपमा अगाडि बढाउने हाम्रो सम्बन्धन सङ्गठन, महिला, युवा, विद्यार्थी, अपाङ्ग लगायत थुप्रै संस्थाहरू छ, उनीहरूलाई पनि आफ्नो आफ्नो ठाउँमा एकदम बलियो ढङ्गले सङ्गठित गराउँदै लाने, आन्दोलनमा सबैको सहभागितामूलक एउटा चाहिँ अवस्थालाई अझै सुदृढ गरेर लाने र सरकारसँग संवादद्वारा हुन्छ अब त्यसलाई चाहिँ व्यवस्थित हिसाबले हाम्रा माग मुद्दालाई सम्बोधन गराउन, ध्यान आकर्षण गराउने पहल गर्ने वा उहाँहरूलाई चाहिँ सरकारलाई चाहिँ दबाब दिने काम अझै सशक्त रूपले अगाडि बढ्छ। भूमि प्राकृतिक स्रोतहरूमाथिको हाम्रो अधिकार एकदम कमजोर भइरहेछ, त्यस्तो विषयमा अहिले नीतिगत कुराहरूमा, कानुन निर्माण गर्ने कुराहरूमा हामी बढी लागिरहेछौँ र आगामी अब नयाँ कानुनहरू बन्ने कुराहरू थुप्रै पाइपलाइनमा छ। त्यस्ता कानुन नीतिहरू बन्दाखेरि आदिवासीहरूको हक अधिकारका कुराहरूलाई बलियो ढङ्गले हामीले उठाउँछौँ र अबका कानुनहरूमा आदिवासीहरूको मुद्दाहरूलाई चाहिँ एकदम व्यवस्थित ढङ्गले चाहिँ सम्बोधन गराउन हामी पहल गर्छौँ भन्ने लाग्छ र यी लगायत थुप्रै छ विषयवस्तुहरू, तैपनि मूलभूत कुराहरू छ, यिनीहरू गर्ने हाम्रो योजना छ।
विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा तपाईँको तर्फबाट र संस्थाको तर्फबाट चाहिँ आदिवासी समुदाय र सम्पूर्ण नेपालीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
अब यो 31 विश्व आदिवासी दिवसको संघारमा हामी छौँ। यो 31 विश्व आदिवासी दिवसको म सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु र यो 31 विश्व आदिवासी दिवसकै सन्दर्भमा सबै आदिवासीहरूले आफ्नो सवाल, आफ्नो मुद्दाहरूप्रति सचेत हौँ, गम्भीर हौँ र यो आफ्नो मुद्दाहरूलाई सम्बोधन गराउनको निम्ति, आदिवासीहरूको हक अधिकारको विषयहरूलाई सम्बोधन गराउन सरकारलाई सबैले मिलेर ध्यान आकर्षण गराउँ र सरकारका मान्छे, सरकारका मन्त्रीदेखि लिएर विभिन्न स्थानीय तहसम्म रहेका सरकारका प्रतिनिधिहरू, जनताको जनप्रतिनिधिहरूले पनि आदिवासीहरूको मुद्दामा उनीहरूले गम्भीर बन्नुपर्छ, सचेत हुनुपर्छ र आदिवासीहरूको मुद्दालाई सम्बोधन गर्ने कुरामा उहाँहरू अगाडि बढ्नुपर्छ भन्ने म अनुरोध पनि गर्न चाहन्छु। त्यसका लागि हामी स्वयं आदिवासीहरू पनि, सबै हिमाल पहाड तराईका सम्पूर्ण आदिवासीहरू, देश विदेशमा रहेका आदिवासीहरू एकजुट हुनु पर्यो। महासङ्घले अगुवाई गरेका हरेक विषयवस्तुलाई खण्डन आलोचना मात्र होइन सहयोग गर्नु पर्यो, त्यो हिसाबले एक ढिक्का भएर अगाडि बढ्यो भने सरकारलाई पनि हामीले अब दबाब दिन सक्छौँ, सरकार पनि भोलि हाम्रो अगाडि झुक्न सक्छ। तर हामी एक्लै हिँड्यौँ भने त्यो कहिले सम्भव हुँदैन। त्यसले गर्दाखेरि महासङ्घले अगुवाई गरेका सम्पूर्ण गतिविधिहरू, सम्पूर्ण अभियानहरूलाई सशक्त हिसाबले सबैले सहयोग पुर्याउन म यो विश्व आदिवासी दिवसको अवसरमा म आह्वान पनि गर्न चाहन्छु।
हस् त, कार्यक्रमको लागि चाहिँ समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। सुन्नुभयो नेफिनका केन्द्रीय महासचिव दिवस राईसँग विश्व आदिवासी दिवसको सन्दर्भ पारेर गरिएको यो कुराकानी। यिनै कुराकानी सँगै आजलाई पनि हामी कार्यक्रमको अन्त्यमा छौँ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया, सल्लाह, सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह, सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सम्पूर्ण टिमलाई धन्यवाद। साथै विश्व आदिवासी जनजाति दिवसको अवसरमा तपाईँलाई पनि धेरै धेरै शुभकामना व्यक्त गर्दै आजको कार्यक्रमबाट प्राविधिक साथी दिलुलाई विशेष धन्यवाद दिँदै म मिना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साता सुखद रहोस्। नमस्कार। Thank you.
Thank you.